मत्ती 16 अध्याय अनि हामीले 18 पद पढेका थियौं, घरिघरि उल्लेख गर्यौं, अनि त्यो पढ्नेछौं र 19 पनि अलिकति हेर्नेछौं। प्रभुले भन्नुभयो मत्ती 16 18मा, अनि म पनि तिमीलाई भन्दछु, तिमी पत्रुस हौ र यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजय हुने छैनन्। प्रभु येशूले म आफ्नो मण्डली बनाउनेछु भनेर भन्नुभएपछि पत्रुसलाई के भन्नुभयो भने 19 पद, अनि म तिमीलाई स्वर्गको राज्यका चाबीहरू दिनेछु भन्नुभयो। म तिमीलाई स्वर्गका राज्यका के दिनेछु? चाबीहरू। चाबीहरू त खोल्नलाई हो, केही कुरा अब सुरु हुन लागिरहेको छ। अनि प्रभु येशू ख्रीष्टको स्वर्गारोहण हुनुभन्दा अगाडि भन्नुभयो, माथि बाटोको सामर्थ्य नआउन्जेल तिमीहरू चाहिँ यरुशलेममा पर्खिबस्छ। उनीहरू पर्खिबसे अनि 10 दिनपछि त्रिएक परमेश्वरको तेस्रो व्यक्ति पवित्र आत्मा परमेश्वर स्वयं उहाँ चाहिँ विश्वासीहरूभित्र अन्तर्वास गर्न आउनुभयो र उनीहरूलाई चाहिँ एउटै शरीरभित्र बप्तिस्मा गराएर मण्डलीको जन्म भयो। अनि पत्रुसलाई भन्नुभएको थियो, म तिमीलाई स्वर्गका राज्यका चाबीहरू दिनेछु। अनि पेन्टेकोस्टको दिनमा पहिलो पटक उसले चाबी प्रयोग गर्यो, प्रचार गर्यो, अनि यहुदीहरू चाहिँ भित्र आए पहिलो पटक। त्यसपछि 8 अध्यायमा फेरि चाबी प्रयोग गर्यो, सामरीहरूले पवित्र आत्माको बाटोको बक्समा भएर एउटै शरीरमा गाभियो। फेरि पत्रुसलाई 10 अध्यायमा कोर्नेलियसको घरमा अन्य जातिहरूको लागि पनि ढोका खोलियो, चाबी प्रयोग गरे, अनि यसरी चाहिँ मण्डली बढ्दै गयो। 12 अध्यायसम्म पत्रुसलाई चलाउँदै आउनुभयो, एउटा मछुवालाई र अनपढ मछुवालाई। कति सामर्थ्य प्रभु, कसैले केही गर्न सकेन है, नरकका ढोकाहरू यसमाथि विजय हुने छैन। त्यसपछि 13 अध्यायदेखि हामीले हेर्न थाल्यौं, त्यसपछि पावललाई प्रयोग गर्न थाल्नुभयो। ऊ बेग्लै खालको छ पत्रुसभन्दा, तर प्रभुको लागि दुवै नै उहाँले आफूले भर्नुभएपछि काम लाग्दो भए। यी दुई व्यक्तिहरूलाई कसरी प्रभुले प्रयोग गर्नुभयो भन्ने कुरा अलिअलि त हामीलाई अब ज्ञान भएको छ। उनीहरूलाई किन प्रयोग गर्न सक्नुभयो होला? त्यहाँ अरू पनि थिए नि, थुप्रै थिए विश्वासीहरू, अनि अवश्य अरूहरूलाई पनि प्रयोग गर्नुभएको थियो। हामीलाई सबै अभिलेख गरिएको छैन, नाम भएका नभएका स्वर्गमा हामी भेट्नेछौँ। पुरुष स्त्री युवा बालक प्रभुलाई चिनेर उनीहरू कसरी प्रभुको सेवा गरे हामी पछि जान्नेछौँ धेरै। तर के कारण हो यी व्यक्तिहरूलाई यसरी प्रयोग गर्न सक्नुभयो? अनि यो बुझ्नलाई चाहिँ म तपाईँलाई एउटा कथा पढेर सुनाउँछु, त्यसलाई अलिक फरक हुन्छ भने। अनि यो चाहिँ झन्डै 100 वर्ष अगाडि दार्जिलिङको एउटा नेपाली पास्टर गङ्गा प्रसाद प्रधानले चाहिँ गोर्खा प्रेसमा छापेको बाँसको कथा एउटा उखान हो। एउटा कुचेन भन्ने जिल्लाको पहाडको पाखामा अनमोल अनमोल बाँसका बोटहरू छन्, तिनमा बाँसको मालिकको नाउँ समेत लेखिएका छन्। पहाडका छाँगाहरूदेखि पानी लैजानका लागि एउटा साधारण उपाय छ, अर्थात् मानिसहरूले बाँस बाँस गाँस्दै गाँस्दै लगेर लामा लामा नल बनाई पानी लैजान्छन्। अघि माथि उल्लेख भएको ठाउँमा पहाडको पाखाको फेदीमा एउटा राम्रो बाँसको बोट उम्रेको थियो। त्यसका हाँगाहरू काला काला र चिल्ला चिल्ला थिए। त्यसका राम्रा राम्रा पातहरू बेलुकीको हावामा बिस्तारै बिस्तारै हल्लिँदै थिए। ती देखेर हामीहरू छक्कै पर्यौं, अनि हामीहरूले तिनीहरू बिस्तारै बिस्तारै हल्लिँदाखेरि सिरिरिरिरि गर्ने स्वर पनि सुन्यौं। तब बाँसले भन्यो, तिमीहरूले मेरो विषयमा यो कति राम्रो हो भन्ने विचार गर्दछौ? अनि मेरा लामा लामा र अल्गा अल्गा लिङ्गा र रहर लाग्दा हाँगाहरूदेखि उदेक मान्दछौ? तरै पनि म चाहिँ त केही अहंकारी हुँदिन, मेरा जे छन् ती सबै मेरा स्वामीका खबरदारीका लागि छन्। यी सबै तिनकै हुन् जसले मलाई यो असल ठाउँमा रोपे, जहाँ मेरा जराहरू यति तलसम्म गई पुग्दछन् जहाँ गुप्त पानी छ, अनि मेरा जराले बराबर जीवन दिने पानी चुसिरहन्छन् जसले गर्दा म मेरो जीवन बनिनलाई रस र खुराक र राम्रो हुवाई र बल पाउँदछु। अनि यो डाँडाको अर्कोपट्टि भएका बाँसका बोटहरू देख्दछ, तिनको कस्तो कुगत र पातहरू सुक्न सुक्न आँटेका छन्, तिनका जराहरू भित्रको गुप्त पानीसम्म पुगेका छैन। तर मेरो लागि मैले गुप्त पानी पाएको कारणले केहीको घटी छैन। तिमीहरूले मेरा लिङ्गामा भएका चिन्हहरू देख्दछौ, राम्रो गरी हेर्दै जानुहोस्, मेरो जिउमा गहिरो गहिरो गरी काटिएका छन्। यी काटिएका डामहरूले मलाई दुःख हुन्छ, म उद्वेग मान्दथे मैले किन यसरी दुःख भोग्नु पर्दैछ भनेर। तर के गरौं, मेरा स्वामीले आफ्नो हातमा हतियार लिए, त्यसले मेरो जिउमा आफ्नो नाउँ खोप्दछन्। तर काम सकिएपछि मेरा लिङ्गामा मेरा स्वामीको नाउँ खोपिएछन् भनेर थाहा पाए, तब म रमाहाटले उर्ले, तब मैले थाहा पाए उनले मलाई बिना धुपचुक प्यारो गर्नेछन् भनेर। अनि सिङ्गो संसारले जान्न सक्नेछन् मेरा यस्ता स्वामी रहेछन् भनेर। जब भोटले आफ्नो धनीको विषयमा हामीहरूलाई बताउँदै थियो, तब हामीहरूले यताउता हेर्यौं त हेर, धनी आफै पनि त्यहाँ रहेछ। त्यसले प्यारसित एउटा लिङ्गोलाई हेर्दै रहेछ, अनि त्यसले आफ्नो हातमा लाग्ने खुकुरी लिएको रहेछ। अनि धनीले बाँसलाई भन्यो, मलाई तेरो खाँचो छ, के तैँले आफूलाई मलाई दिइहाल्ने इच्छा गर्छस्? तब बाँसले उत्तर दियो, म तपाईँकै हुँ, तर म जस्तोले तपाईँको के काम चल्छ होला र? धनीले भने, मलाई तेरो खाँचो छ, मेरो जरुवा पानी त्यहाँ लैजानका लागि जहाँ पानी छैन। तब बाँसले भन्यो, तर हे स्वामीज्यू, मदेखि यस्तो काम कसो गरी हुन सक्छ? म त तपाईँको जरुवा पानी लिएर रहन सक्छु, अनि आफ्नो खुराकको लागि यसको पानी चुस्न सक्छु, अनि म आफ्नो बाहा आकाशतिर फिजाउन सक्छु, अनि जीवन नयाँ पार्न तपाईँको जराको पानी पनि पिउन सक्छु, पिउँदछु, अनि बलियो र राम्रो हुँदछु, अनि रमाहाट गर्दछु, किनभने बल र सुन्दरता सबै तपाईँबाटकै हुन्। अनि तपाईँ मेरा कति जाति स्वामी हुनुहुन्छ भनी म प्रचार गर्दछु, तर म अरूलाई कसरी जरुवा पानी दिन सक्छु र? म आफ्नै कुराको लागि साथै पानी चुस्दछु, अरूलाई के दिउँ? तब धनी चाहिँको मुखबाट, तैँले आफूलाई मेरो लागि दिइहाल्ने इच्छा गर्दछस् भने म तँलाई काममा लाउनेछु भन्ने मिठो बोली निस्क्यो, अर्थात् म तँलाई काट्छु अनि तेरा सबै हाँगाहरू छिमाउँछु, अनि तँलाई नाङ्गो पारेर तँलाई तेरा यी अरू साथी बोटहरूको बीचदेखि लैजान्छु, अनि म तँलाई टाढो एक्लास ठाउँमा लैजान्छु जहाँ तैँले मिठो स्वर सुन्न पाउने छैनस्, जहाँ खालि घाँस वंश मात्र छन्, अनि तँमा दुःख दिने हतियार काममा लगाउँछु जसले तँलाई अरू पनि दुःख दिनेछ। कसरी भने, तेरा मनभित्र भएका सबै गाँठा गुठी एक एक गरिकन काटी निकालिने छन्। तँदेखि मेरो जरुवा पानी बहेर जाने नहुन्जेलसम्म तँ भन्दछस्, तब त म मरिहाल्छु नि, तँ मेरो बोट मर्नु त मर्छस्, तर मेरो जरुवा पानी तँदेखि न अड्किकन अनि न थामिने गरिकन बहिरहनेछ। साँच्ची साँच्ची नै तेरो सुन्दरता जान्छ, अबदेखि उसो तेरो सुन्दरताको लागि कसैले तँ माथि दृष्टि गर्ने छैन। तरै पनि तँदेखि बहने जरुवा पानी खानका लागि धेरै धेरैजना तँ माथि निहुरने छन्, तिनीहरूले तेरो विषयमा केही विचार त गर्दैनन्, तरै पनि तेरो बाटोले तिनीहरूलाई दिएको त्यस जरुवा पानीको लागि के तिनीहरूले तेरो धनीलाई आशिष दिँदैनन् र? मेरो बाँस, के तँ यस्तै हुनलाई इच्छा गर्छस्? तब बाँसको कुरा सुन्नलाई म पवन बाँधि बसे, मेरा स्वामी जे जे मेरा छन् ती सबै तपाईँ देख्नेछ, तपाईँलाई मेरो खाँचो छ भने म आफ्नो जीवन खुसीसित इच्छा गर्दै तपाईँलाई दिइहाल्छु, मेरो मरणको बाटोले मात्रै तपाईँले जरुवा पानी अरूलाई दिन सक्नुहुन्छ भने म मर्नलाई तयार छु, म तपाईँकै हुँ, मेरा स्वामीजीको इच्छा अनुसार मलाई लिएर आफ्नो काममा लगाउनुहोस्। अनि धनी आफै चाहेको मोहडा दयाले भरिएको त थियो, तैपनि धनीले यति राम्रो बोटलाई लाग्ने बन्सहरू लिएर दोहोराई दोहोराइकन हिर्काएर काटी भुइँमा लडायो। त्यसले केही विरोध गरेन, तर त्यसको हनाई सहनलाई आफूलाई दिइहाल्यो। मलिम शब्दले, हे मेरा स्वामी, तपाईँको इच्छा अनुसार होस् भन्दै, अनि धनी चाहिँले अहिलेसम्म बन्सहरू लिइरहेकै थियो, अनि लिङ्गो नछिनाउन्जेलसम्म त्यसलाई हिर्काउँदै रह्यो, अनि बोटले आफ्नो सुन्दरता अर्थात् आफ्ना पखेटा जस्ता हाँगाहरू जो त्यसका मुकुट हुन् सधैँको लागि हरायो। अब साँच्ची नै नाङ्गो र मुडुलो भयो, अनि धनी आफ्नो मोहडाको प्रेमको ज्योति गहिराई गहिरिएको भई जसै लडाइरहेको लिङ्गो टुक्रालाई आफ्नो काँधमाथि उठाई बोक्यो। तब त्यसका साथीहरू त्यसलाई पहाडमाथि टाढो टाढो डाँडो हुँदो लग्यो भनेर विलाप गर्न लागे, तर बाँसको लिङ्गोले चाहिँ आफ्नो स्वामीको प्रेमको लागि आफूलाई सुम्पिदियो। मेरा स्वामीज्यू, तपाईँले जहाँ इच्छा गर्नुहुन्छ मलाई उहीँ लैजानुहोस् भनी मलिन शब्द गरी भन्दै अब धनी चाहिँले त्यसलाई बोकेर एकान्त र सुन्ने ठाउँमा पुर्यायो। त्यहाँ पुगेर एकछिनसम्म विचार गरिरह्यो, त्यसपछि फेरि निर्दयालु लाग्ने हतियार आफ्नो हातमा लिएर लिङ्गोको मुटुमा पुग्ने गरी एक खेप हिर्कायो त्यसलाई आफ्नो ज्वरो पानी लैजाने नल बनाउनका लागि, किनभने खालि लिङ्गोको मुटु फुटेको बाटोले मात्रै पानी नपाउने ठाउँमा बहेर जान सक्दथ्यो। लिङ्गो अझै पनि गनगनाएन, तर मुटु फुटेको शब्दले बिस्तारै बिस्तारै भन्यो, हे मेरा स्वामी, तपाईँको इच्छा पूरा होस्। यसरी धनी चाहिँले फेरि प्रेमी मनले अनि दयालु मोहडाले दुःख दिने हनाईले हिर्कायो, अनि दुःख दिनदेखि थामिएन, तर लाग्ने हतियारले राम्रो गरी आफ्नो काम गर्दै रह्यो। सबै रोकटोक ननिकालिउन्जेलसम्म त्यसपछि मात्रै त्यसको धनीको मन सन्तोषित भयो। तब त्यसले फेरि त्यसलाई बोकेर चोट लागेको र दुःख सहँदै गरेको गतमा उहाँसम्म लग्यो, जहाँ त्यसले अहिलेसम्म ज्वरो पानी उम्रने गरेको देखेको थिएन। उहाँ पुगेर त्यसले त्यो यसरी राख्यो, अर्थात् त्यसको एक छेउ पानीको छेउमा पुग्ने गरे। जब जिउने पानीको मूल बहँदै त्यसको मुटुमा निर्दयालु हिसाबले पारिएको त्यसको मुटुका सबै घाउ घाउदेखि छिर्दै छिर्दै त्यसकै अर्को छेउपट्टिदेखि निस्कि जानेसम्म गरी बहिगयो, अनि बहँदाखेरि केही शब्द नगरी भित्रभित्र बहँदै बाहिर बही निस्कियो सदा सर्वदा नथामिँदै। तब धनी चाहिँ मुसुमुसु हाँस्दै खुसी भयो। त्यसपछि धनी चाहिँले फेरि अरू अरू बोटलाई हेर्न लाग्यो। कोही कोहीले दुःख भोग्न मानेन, तर अरू अरू कतिले चाहिँ खुसीसित आफू आफूलाई उसको हातमा दिइहाले। धनीज्यू, हामीहरू तपाईँमाथि भरोसा राख्दछौँ, आफूले आफ्नो इच्छा अनुसार हामीसित गर्नुहोस् भन्दै। तब बाँसको धनीले बाँसको झाङ झाङदेखि रोजी रोजी काटेर बोक्दै लाँदै बोक्दै लाँदै अघिल्लो बाँसको छेउमा पुर्यायो, उहाँदेखि एउटा एउटा गरी राख्यो। ती अघिल्लो जस्तै दुःख भोग्ने बाँसहरूलाई एक अर्कासँग गाँच्दै गाँच्दै, अनि जसरी त्यसले ती गोटै पिच्छे बाँसलाई तिनको ठाउँ ठाउँमा गरी गाँसेर राख्यो, तब तिनको दुख्दै गर्ने मुटुभित्रभित्रबाट जरुवा पानी बहन थाल्यो। त यसै गरी त्यसको लाइन लामो लामो हुँदै गयो, अनि अन्तमा बाँसको नल पानी नभएको ठाउँमा पुग्यो। तब धेरै धेरै समयदेखि तिर्खाले हैरान हैरान परि मर्न आँटेका लोग्ने मान्छेहरू, स्वास्नी मान्छेहरू र केटाकेटीहरू समेतले आएर इच्छा पूर्णसम्म गरी पानी खाए, अनि तिनीहरूले यहाँ जरुवा पानी आएको भन्ने समाचार यताउता लगे। अब यो ठाउँदेखि पानीको निकालको समय गयो, आओ पानी खाओ भन्दै त मान्छेहरूले आई आइकन पानी खाए, अनि तिनीहरूको जीवन नयाँ भयो। धनी चाहिँ यो देखेर मनमा बडो खुसी भयो। त्यसपछि बाँसको धनीले आफ्नो बाँसको नलको छेउ छेउमा गएर सोध्यो, ए मेरो बाँस, के त अब तेरो यो दुःख र यो एक्लो हुवाईदेखि नाराज छस्? अब के मोलको भइस? अब तेरो मोल यही हो, अर्थात् अबदेखि तैँले जगतलाई आफूदेखि जिउँदो पानी दिँदैछस् दिइरहन्छस्। बाँसले उत्तर दियो, हे मेरा स्वामी, नाराज छैन, हजार खेप म नाराज छैन। मेरा 10,000 जीवन भए पनि कति खुसीसित म तपाईँलाई दिइहाल्ने थिएँ। के तपाईँ पावल बर्नबासलाई प्रभुले प्रयोग गरे जस्तै, अनि अब तपाईँको पालोमा आएर चाहिँ तपाईँ पनि प्रयोग गरिन चाहनुहुन्छ? हजुर, त्योभन्दा पहिला एउटा प्रश्न सोध, के तपाईँ उहाँको रोपिएको बोटहरू मध्येमा हुनुहुन्छ? के तपाईँ त्यसो भए उहाँको जरुवा पानी खाने हुनुहुन्छ? जीवनको पानी प्रभु यीशु कहिले तिर्खाउने छैन, कहिले पकाउने छैन। के उहाँसँग हिँड्दै हुनुहुन्छ? अर्को प्रश्न, अब के तपाईँ साँच्चै नै चाहनुहुन्छ परमेश्वरले तपाईँलाई उहाँको कामको लागि प्रयोग गर्नुभएको यो संसारमा? जुन काम आज गर्दै हुनुहुन्छ, म आफ्नो मण्डली बनाउने छु, के तपाईँ प्रयोग गरिन चाहनुहुन्छ? के साँच्चै तपाईँ उहाँको महिमा चाहनुहुन्छ? उहाँको यो स्वस्थ दिने, अनन्त स्वस्थ र अनन्त जीवन दिने उहाँको अनुग्रह अरूहरूले जानोस् भन्ने साँच्चै नै चाहनुहुन्छ? प्रश्न दोहोऱ्याउँछु, साँच्चै नै चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँ मर्नुपर्छ। मूल्य यही नै हो, यो सस्तो गरी आउँदैन। तपाईँ चाहिँ आफ्नो सपनाहरूको लागि मर्नुपर्छ, तपाईँ आफ्नो महत्वाकांक्षाको लागि मर्नुपर्छ, तपाईँ चाहिँ ओहो यस्तो गर्न पाए त्यसको लागि मर्नुपर्छ, तपाईँ आफ्नो नाम मेरो नाम त्यसको लागि मर्नुपर्छ, तपाईँ आफूलाई प्रेम गर्नदेखि मर्नुपर्छ, तपाईँको मान मर्यादादेखि मर्नुपर्छ, तपाईँको आफ्नो स्व इच्छादेखि मर्नुपर्छ, तपाईँको स्व महत्व, म महत्व, मेरो धन, मेरो सुन्दरता, मेरो शिक्षा, मेरो क्षमता, मेरो ट्यालेन्ट, मेरो कति स्मार्ट म मान्छे, त्यो मर्नुपर्छ यदि तपाईँ प्रयोग गरिने हो। अरू उपाय छैन, सस्तो आउँदैन त्यो जरुवा पानी पुर्याउनलाई। हामी आफूलाई ठुलो बनाउन चाहन्छौँ, हामी मर्नुपर्छ। जब तपाईँ यसरी आफ्नो निम्ति मर्नुहुन्छ तब तपाईँ उहाँको निम्ति जिउन थाल्नुहुन्छ। तपाईँ जति मर्नुहुन्छ त्यति जिउनुहुन्छ, झन्झन मर्नु झन्झन जिउनुहुन्छ। यो सम्बन्ध उहाँसितको यो सम्बन्धले चाहिँ फल फलाउँछ, त्यो फल चाहिँ ख्रिस्ट स्वयंको जीवन हो। तब तपाईँले के भन्न सक्नुहुन्छ भने ख्रिस्ट म भित्र जिउनुहुन्छ, ख्रिस्टसँग म क्रुसमा टाँगे। गलाती दुईको बीचमा एकचोटि हेर्नुहोस् त, गलाती दुईको बीच पावलले भने गलाती दुईको बीच, म ख्रिस्टसित क्रुसमा टाँगिएको छु, म मरे भन्दछ तरै पनि म जिउँछु भन्छ। त्यसो भए पनि म त होइन तर ख्रिस्ट म भित्र जिउनुहुन्छ, म भित्रभित्रबाट जरुवा पानी बग्छ। अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा, अर्थात् पुत्र माथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिइहाल्नु भयो, अनि मैले चाहिँ आफैलाई उहाँको निम्ति दिइहालेँ। एउटा स्थानीय मण्डली भनेको के हो? यो एउटा स्थानीय मण्डली चाहिँ कस्तो हुनुपर्ने भने, ती रित्तो नलहरू जस्तो हुन्, ती दुःख पाएका बाँसका लिङ्गहरू जस्तो हुन् जो चाहिँ आपसमा जोडिएका छन्। अब त्यहाँ त्यहाँ गाँठो भएको त्यहाँ जोडिन साथ त्यहाँ पानी रोकिन्छ, एउटै पनि गाँठो नभएको चाहिन्छ पानी पुर्याउनु। अनि स्थानीय मण्डली भनेको चाहिँ हरेक विश्वासी चाहिँ झन्झन झन्झन यसरी अभ्यास गर्न हो, मिलेर मालिकले उहाँको जीवन हामीद्वारा बहाउनको लागि अनि त्यहाँ मरिरहेका आत्माहरूको तिर्खा मेट्नको लागि के तपाईँ आफूलाई दिइहाल्नुहुन्छ? के तपाईँ आफूलाई दिनुहुन्छ कि तपाईँ आफ्नो सुन्दरताको लागि जिउने, आफ्नो महत्वाकांक्षाको लागि जिउने, मेरो सपना पूरा होस् पहिला भन्ने, आफ्नो नामको लागि जिउने कि तपाईँको मालिकको लागि जिउने? अब रोजाइ चाहिँ तपाईँको हो,